भन्न छुट्टाछु यो डानियलको ओभरअल ब्याकग्राउन्डमा। डानियल जुन 11 अध्याय छ नि, डानियल 11ले चाहिँ 2400 वर्षहरूको अवधिलाई ओगट्छ है। त्यो 2400 वर्षहरूको विवरण चाहिँ के को लागि दिएको भन्दाखेरि, डानियल 8:14 जुन भविष्यवाणी थियो त्यसको विवरण चाहिँ डानियल 11मा विस्तृत रूपमा दिएको हो। डानियल 8:14 2300 वर्षको कुराहरू छ होइन। डानियल 11मा चाहिँ त्यो अवधिलाई पनि ओगट्ने गरेर डानियल 11मा चाहिँ 2400 वर्षहरूको घटना त्यहाँ लेखिएको छ कि है, यो कुरा चाहिँ तपाईँहरू बुझ्नुहोला। अब हामीले डानियल ओभरअल ब्याकग्राउन्ड हेरिसकेपछि, डानियल त यो 12 र 13 पद अनि ओभरअल बुकहरू लेखेर डानियल आफ्नो बाटोमा लागिसकेका छन्। डानियल आफ्नो बाटोमा हिँडिसके है, परमेश्वरले डानियललाई बाटो लगाइदिइसक्नु भयो। बाटो लगाइदिइसकेपछि अब यो 11को चाहिँ यति दिन उति दिन भन्ने कुरा के लेखाउँ त डानियलले, त्यो बुझ्ने जिम्मेवारी चाहिँ अब हाम्रो हो। डानियलले त लेखे छोडे आफ्नो बाटो हिँडे, के को बारेमा लेखाउँ त नि, त्यो के को बारेमा हो खासमा त्यत्रो दिन, त्यो चाहिँ अब हामीले बुझ्नुपर्छ। अब सुरुमा त 5औँ युनिभर्सल एम्पायर, जुन एम्पायरमा चाहिँ राजा चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ, उहाँको राज्य अथवा एम्पायरको विषयमा त डानियल 2:44 पनि धेर थोर कुराहरू उल्लेख भएको छ। डानियल 2:44 पढिदिनु त।
डानियल 2:44, अनि ती राजाहरूका दिनहरूमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन राज्य कहिले नष्ट हुने छैन, अनि त्यो राज्य अरू कुनै जातिको हातमा छोडिने छैन, तर त्यसले ती सबै राज्यहरू टुक्रा टुक्रा पारेर नाश गर्नेछ, अनि त्यो सदा सर्वदा स्थिर रहनेछ।
यो पदले नि के को बारेमा भन्यो हो, के को राज्य, कुन राजाहरूको दिनमा, तपाईँहरूले धेर छ त बुझ्नु भएको छ नै, के बुझ्नु भएको छ थोरै कुरा सेयर गरिदिनु ब्रदर जोएल। डानियल 2:44 के विषयमा, कुन राजाको पालामा, अथवा कुन राज्य, कसको राज्य, के बुझ्नु भएको छ धेर थोर?
यो चाहिँ हामीले 5th युनिभर्सल राज्यको राज्यमा पर्ने एउटा भयो, 5th युनिभर्सल राज्यमा पर्ने।
त्यो 5th युनिभर्सल अम्पायरको राजा चाहिँ को हुन्छ, कसले राज्य गर्ने हो?
यो चाहिँ येशू ख्रीष्टले गर्नुहुन्छ, 1000 वर्षको राज्य।
ठिक छ, यति त बुझेको छ कि, तर यहाँ त्यो राज्य चाहिँ कहिले स्थापना हुन्छ भनेर लेखेको छ? एकछिन है, एकछिन, जोएललाई मात्रै धेरै क्वेसन हुन्छ। द ब्रदर अमर, त्यो राज्यको राजा येशू ख्रीष्ट हुनुहुन्छ, उहाँले आफ्नो अम्पायर खडा गर्नुहुन्छ, 5औँ एम्पायर होइन, डानियल 2:44। यति कुराहरू हामीले थाहा पायौँ जोएलले भन्यो, ठिक छ। त्यो राज्य 5th युनिभर्सल एम्पायर चाहिँ कहिले खडा हुन्छ भनेर लेखिएको छ डानियल 2:44 कहिले खडा हुन्छ, त्यो कहिले खडा गरिनेछ, परमेश्वरले कहिले खडा गर्नुहुन्छ, त्यही लेखिया छ। अलि सुनिएन है, कहिले भन्नुभयो? इन द डेज अफ दिस किङ्स, ठिक छ, यति पनि बुझियो के, यी राजाहरूको दिनहरूमा, त्यो त बुझियो के, ठिक छ। इन द डेज अफ दिस किङ्स, यसलाई हामीले एकदम मसिनरी हेर्नुपर्छ यो पदलाई। इन द डेज अफ दिस किङ्स, इन द डेज भन्नाले के, यहाँ पर्टिकुलरली आफ्टर द डेज भनेर लेखिएको छैन, इन द डेज भनेको त्यो राजाहरूकै बेलामा, अथवा त्यो राजाहरूको राज्य, अथवा त्यो राजाहरूको शासन पद्धति, शासन रहेकै बेलामा के, जसरी गोपालले अघिल्लो अध्याय अघिल्लो च्याप्टरहरूमा भन्नुभयो नि त, इन द डेज अफ नोवा मा जस्तो थियो त्यस्तै हुनेछ उहाँको दोस्रो आगमन। त्यो इन द डेज अफ नोवा भन्ने चाहिँ नोवाको समय अवधि पछिको जनाउँछ कि नोवाले नोवा रहँदा रहँदै अवधिलाई जनाउँछ, इन द डेज अफ नोवा भनेको चाहिँ। ब्रदर अमर हो, त्यसरी नै यहाँ इन द डेज अफ दिस किङ्स, जब दानियल 2:40 इन द डेज अफ दिस किङ्स भनिन्छ नि, पहिला त हामीले इन द डेज भन्ने कुरा नै बुझ्नु पऱ्यो कि यस इन द डेज भनेको चाहिँ जोसुकै राजा होस्, अहिले हामीले हेर्छौँ एनी वान जोसुकै राजा भए पनि ती राजाहरूकै दिनमा चाहिँ स्वर्गको परमेश्वरले आफ्नो राज्य खडा गर्नु हुने हो नि त, होइन र? यति त बुझ्नु हो नि, ती राजाहरूकै दिनहरूमा भन्नुको अर्थ ती राजाहरूले राज्य गरेकै दिनहरूमा, ती राजाहरूको राज्य नष्ट भइसकेपछि, ती राजाहरू मरेपछि होइन के, ती राजाहरूकै बेलामा, यति कुरा बुझियो। राजा ती राजाहरूको भने नि त, जब ती राजाहरू भनिन्छ त्यो कस कुन राजाहरूको पालामा हो त, यो चाहिँ महत्त्वपूर्ण कुरा हो के, कुन राजाहरूको पालामा अथवा कुन राजाहरूको दिनमा चाहिँ राज्य खडा हुने हो त, सिस्टर रोमी, कुन राजाहरूको पालामा, त्यो राजाहरू कुन हो त, यहाँ जो डानियल 2:44 इन्डिकेट गर्न खोजेको त्यो राजाहरू कुन राजाहरू हुन् त, यो चाहिँ भेरी सिरियस कुरा है, यो तपाईँले थाहा हुनुपर्छ। ब्रदर जोएल, नाम भन्ने होइन कि, नाम भन्नु पर्दैन, तपाईँले चाहिँ होली रोमन एम्पायर अथवा रोमन एम्पायरको राजाको पर्टिकुलर नाम भन्नु पर्दैन कि, तर एटलिस्ट पाटो हुन्छ नि त, कुन एम्पायर, एम्पायरको नाम त तपाईँले जान्नु पर्यो नि त, कुन एम्पायरको राजाहरू हो, राजाको नामै सोध्यो भने त मलाई पनि थाहा छैन। रोमन एम्पायर, रोमनको एम्पायर पनि दुईटा छ, एउटा पागन रोमन एम्पायर, अर्को चाहिँ होली रोमन एम्पायर। ठिक छ, होली रोमन एम्पायर, तपाईँहरूले यही दानियलकै 2 अध्यायबाट कसरी होली रोमन एम्पायरलाई भनेको भनेर कसरी जोड्न सक्नुहुन्छ त, ब्रदर अमर? ठिक छ, उहाँले भन्नुभएको ठिक हो, होली रोमन एम्पायर केही पालामा परमेश्वरले एउटा राज्य खडा गर्ने हुने हो, सही कुरा हो, तर यहाँ भर्सको आधारमा तपाईँले कसरी जोड्नुहुन्छ कि, कहाँ लेखिएछ अथवा कहाँ सिम्बलाइज गरिएछ अथवा कुन कुरामा यहाँ होली रोमन एम्पायरको पालामा भनेर दानियल 2:44 ताकेदा गरेका हो, गरेको हो त, कसरी कसरी भन्न सकिन्छ?
एकदम शक्तिशाली उसको राज्यको कुराहरू यहाँ गरिरहेछ, तर त्यसले सबै राज्यहरू टुक्रा टुक्रा पारेर नाश गर्छ, अनि त्यो सर सरलाई स्थिर रहन्छ भनेकोले अलिकति गर्छन् चाहिँ।
सबै राष्ट्रहरू भनेको जस्तै बेबिलोन एम्पायर सबै ओगट थियो, होइन? बेबिलोनी एम्पायरमा त परमेश्वरको राज्य खडा भयो, होइन? जो यसले भनिसक्नु भएको छ पर्टिकुलरली होली रोमन एम्पायरमा, ठिकै छ, उहाँले भन्नुभएको कुरा, तर यहाँ होली रोमन एम्पायर कहाँ कसरी जोड्न सकिन्छ कि? कसरी जोड्न सकिन्छ होला, कहाँ लेखा छ यो दानियल 2 अध्यायमा, कहाँ कुरा उल्लेख भएको छ त्यो, सिस्टर रोमी? सिस्टर रोमी सुन्दै हुनुहुन्छ?
दाइ स्वर्ग पर बस तथा
यही अध्यायमा छ, दानियल दुई अध्यायमै छ कि, तपाईँहरू अन्य त जानै पर्दैन। दानियल दुई अध्यायमै तपाईँहरूले राम्रोसँग हेर्नु न, दानियल 44 भन्दा अगाडि के कुरा लेखिया छ? 43मा, 43 पद पढिदिनु त, 42 देखि सुरु गरौँ, 42 कपाल पढिदिनु त।
अनि जसरी पाहुनहरूका औँलाहरू केही भाग फलामका र केही भाग माटाका थिए, त्यसरी नै यो राज्य केही भाग बलियो र केही भाग कुटी जाने किसिमको हुनेछ। अनि जसरी तपाईँले फलाम गिलो माटोसँग मिसिएको देख्नुभयो, त्यसरी नै तिनीहरू मानिसका सन्तानहरूसँग मिसिनेछन्। तर जसरी फलाम माटोसँग मिसिँदैन, त्यसरी नै तिनीहरू एकअर्कासँग टाँसिने छैनन्। अनि ती राजाहरूका दिनहरूमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन राज्य कहिल्यै नष्ट हुने छैन, अनि त्यो राज्य अरू कुनै जातिको हातमा छोडिने छैन। तर त्यसले ती सबै राज्यहरू टुक्रा टुक्रा पारेर नाश गर्नेछ, अनि त्यो सदा सर्वदा स्थिर रहनेछ।
यही यतिमै उल्लेख छ कि, यसले के कुरालाई जनाएको भन्दाखेरि 10 टोएजहरूलाई जनाएको हो, 10 वटा जुन औँलाहरू छ नि खुट्टाको, ती औँलाहरूलाई जनाएको हो क्या। उदाहरण तपाईँहरूलाई अझै प्रष्टीकरण, 40 पदमा भनेको छ, दानियल 2:40, अनि चौथो राज्य चाहिँ फलाम जस्तो बलियो हुनेछ। यो चाहिँ रोमन एम्पायर हो होइन, एकदम बलियो हुन्छ त्यो त्यति बेला। तर पछि आएर चाहिँ 41 देखि तल आयो भने खुट्टा भन्दा पनि तल पाउको 10 वटा औँलाको कुरा गरिएको छ कि, त्यो 10 वटा औँलाले के जनाउँछ भन्दाखेरि होली रोमन एम्पायरलाई जनाउँछ। त्यहाँ गिलो माटो र फलाम मिसिनुको अर्थ के हो भन्दाखेरि, रोमन होली रोमन एम्पायरको दुईटा एस्पेक्टहरू, एउटा सिभिल पावर, अर्को रिलिजियस पावर, यिनीहरू मिसिन त मिसिन खोज्छन् होइन, तर वास्तवमै एकअर्कासँग त्यसरी टाँसिदिन त मिसिने प्रकृतिको हुँदैन। यसकारणले त हामीले दानियल 12मा त युद्ध पढ्यौँ नि त, दान के अरे सरी प्रकाश 12, दा प्रकाश 12 को साथमा युद्ध भएको छ नि त होइन र, रिलिजियस पावर र सिभिल पावर, त्यो त होली रोमन एम्पायर विकसित भएको पापसीको कथा हो नि त, दानियल 12मा हामीले, प्रकाश 12मा हामीले पढेका थियौँ नि होइन र, बुझ्नुभयो। यो यी 44 को यी राजाहरूको दिनहरूमा भनेको छ नि, ती राजाहरू को हुन् त भन्दाखेरि, ती 10 वटा खुट्टाले जनाउने 10 वटा राजाहरू अथवा तिनीहरूको राज्यहरू हो के, होली रोमन एम्पायरको 10 वटा डिभिजनहरूलाई जनाउने हो। त्यो कुरा कहाँ छ भन्दाखेरि प्रकाश 17मा पनि छ, प्रकाश 17 12 पद,
प्रकाश 17:12। अनि तिमीले देखेका ती 10 सिंहहरू चाहिँ 10 राजाहरू हुन्, जसले अझसम्म राज्य पाएका छैनन्। तर यिनीहरूले त्यस पशुको साथमा 1 घन्टाका लागि राजाहरू जस्तै अधिकार पाउँछन्।
यहाँ त्यो 10 राजाको विषयमा लेखिएछ, त्यो पशु भनेको पापसी हो होइन, त्यो पापसीसँग मिसिएर त्यो 10 राजाहरूले 10 डिभिजनहरूले राज्य गर्नेछन्। यहाँ लेखिएछ नि त प्रकाश रूपमा, त्यस कारणले गर्दा दानियल 2:44 त्यो 10 टोइजलाई यहाँ पछाडिपट्टि चाहिँ राजाहरू भनेर लेखिएछ, 10 वटा सिंहको रूपमा देखाइएछ त्यहाँ प्रकाशको पुस्तकमा। यहाँ चाहिँ त्यो मूर्तिमा चाहिँ औँलाहरूको रूपमा सिम्बलाइज गरिएछ क्या, फिगर फिगर फिगरेटिभ बनाइएको छ, बुझ्नुभयो। पछि होली रोमन एम्पायरको पछि विकसित हुने 10 डिभिजन अफ किङडम्स हो, बुझ्नुभयो। हो त्यो बेलामा चाहिँ अगाडि नै होइन, बेबिलोन एम्पायर अथवा चाहिँ मेडो पर्सियनतिर अथवा चाहिँ ग्रिकतिर होइन के, रोमनमा पनि होइन, त्यो रोमन त हामीले लेखि हेरिसकेका छौँ त 40 पद, त्यो त झन् बलियो हुन्छ, त्यसले टुक्रा टुक्रा पार्छ। तर होली रोमन एम्पायरको पनि सबैभन्दा पछिल्लो डेभलपमेन्ट, त्यसको 10 वटा औँलाहरू चाहिँ मिसिन खोज्छ नि, त्यो बेलामा चाहिँ परमेश्वरले चाहिँ स्वर्गको परमेश्वरले राज्य खडा गर्नुहुनेछ। त्यो बेलामा चाहिँ हो, ती राजाहरूको बेलामा हो, ती 10 औँलाहरूको बेलामा हो के, बुझ्नुभयो। यति बुझिसकेपछि यो प्रोफेसीलाई समग्रमा यसो कृषिले पनि भन्नुभएको छ, लुका 21:24 पद,
लुका 21:24। अनि तिनीहरू तरवारको धारले ढालिनेछन् र सबै जातिहरू कहाँ कैदी बनाएर लगिनेछन्, अनि अन्य जातिहरूका समयहरू पुरानो हुन्जेल यरुसलेम चाहिँ अन्य जातिहरूद्वारा कुल्ची मिल्ची पारिनेछ।
यो चाहिँ समग्रमा है, यो लास्ट 10 टोइज मात्रको बारेमा भन्नुभएको होइन। यीशु ख्रिस्टले यो चाहिँ चारवटै युनिभर्सल एम्पायरको समग्र ओभरअल भन्नुभएको हो कि, एज अ टाइम्स अफ जेन्टाइल, बेबिलोन एम्पायरदेखि सुरु भयो यो। कसरी कहिलेदेखि सुरु भएको छ त, यी हामीले यसरी त्यो फिगरमा पनि देखाइएको छ, बेबिलोनियन एम्पायरबाट सुरु भयो जेन्टाइल टाइम्स भनेको। यो तपाईँहरूले बुझ्नुपर्छ है, फेरि जेन्टाइल टाइम्स जब हामी भन्छौँ नि, अन्य जातिको समय, मैले तपाईँहरूलाई बारम्बार भनेको छु, बेबिलोनियन एम्पायरभन्दा अगाडि कुन राज्य थियो होला? जोएल, त्यो बुझ्नुपर्छ क्या तपाईँहरूले। जब टाइम्स अफ जेन्टाइल भनिन्छ नि, टाइम्स अफ जेन्टाइललाई बेबिलोनियन एम्पायरबाट किन काउन्ट गर्ने भन्ने कुरा बुझ्नुपर्छ क्या। बेबिलोनियन एम्पायर भन्नु अगाडि चाहिँ के थियो त जोएल, कुन राज्य थियो, अथवा कसले राज्य गर्दथे इजरायलमाथि, अथवा त्यो बेलाको संसारमाथि को राज्य हावी थिए क्या जोएल, को थिए हावी? सिदिकिया कहाँको राजा थिए? बेबिलोनले नबुकदनेस्सरले कुनै आफ्नो देशको राजा लगाएर त्यहाँ हेर्न दिया हुन्छ? सिदिकिया कसको पुर्खौली हो? सिदिकिया कुन जातिका मान्छेहरू हुन्? इजरायलीहरू नै हुन् के? तपाईँहरूले यो मैले बारम्बार पटक पटक भनेको छु, तपाईँहरूले एकदम ख्याल गर्नु है, याद गर्नु। बेबिलोनियन एम्पायरबाट जेन्टाइल किङडम किन भनिएको भन्दा, बेबिलोनियन एम्पायर भन्दा अगाडि कसैले पनि इजरायलमाथि हावी थिएन कि, इजरायलहरू माझमा इजरायलीहरूले नै राज्य गर्थे कि। कहिले परमेश्वरले डाइरेक्ट राज्य गर्नुभयो, अब्राहम इजाक याकुबको पालामा परमेश्वर सिधै व्यवहार गर्नुहुन्थ्यो, अब्राहम इजाक याकुब, त्यसपछि प्याट्रियक्सहरू आए, त्यसपछि याकुबको 12 जना छोराहरू आए, ती 12 जना छोराहरूको नाति पनाति खनातीहरूबाट इजरायल जाति बनियो। ती इजरायल जातिहरूलाई पहिला चाहिँ सामुएल जस्ता चाहिँ सामुएल जस्ता चाहिँ के त जजेसहरू न्यायकर्ताहरू थिए, न्यायकर्ताहरूलाई चित्त न्यायकर्ताहरूप्रति चित्त बुझेन, ठिक छ, राजाहरू माग गरे, राजाहरू पनि बाहिरबाट खटाइएको होइन के, त्यही कुलका इजरायलीहरूकै जन्मजातिको कुलबाट राजाहरूले राज्य गर्थे। अन्तिम राजा सिदकिया पछि मात्रै अरू बाहिरको कोही आएर चाहिँ, जस्तै बेबिलोनको नबुकदनेस्सर आएर इजरायलीहरूलाई कैद गरेर लगेको अनि इजरायलीहरूमाथि राज्य गरेको हो के, बुझ्नुभयो। यस कारणले गर्दा बेबिलोनियन एम्पायरबाटै जेन्टाइल किङडम्स, जो जसरी अघि लुका 21:24 उहाँले भन्नुभयो टाइम्स अफ जेन्टाइल्स, त्यो चाहिँ बेबिलोनियन एम्पायरबाटै काउन्ट गरिनुपर्छ, बुझ्नुभयो। खै तपाईँहरू केही बोल्नु भएको छैन ल सिस्टर, हजुर भन्नु त सिस्टर रमी। होइन तपाईँहरूले बोलेको सुनेछु मैले, र सिस्टर रोमी नै भनिदिनु त ल, जेन्टाइल किङडमलाई सधैँ बेबिलोनियन एम्पायरबाट किन हामीले काउन्ट गर्नुपर्छ अथवा गन्नुपर्छ, अथवा बेबिलोनियन एम्पायरबाटै रेफरेन्स लिनुपर्छ, किन होला? किन त्यहाँदेखि नै कसरी सुरुवात भयो त नि, बेबिलोनियन एम्पायरबाटै कसरी सुरु भयो सिस्टर रोमी? बेबिलोनियन एम्पायरबाटै जेन्टाइल टाइम्सलाई किन गनिन्छ? इजरायलीहरूमाथि र त्यस बेलाका संसारमा भएका बस्तीहरू, मानव जाति जोसुकै हुन् के, ती माथि चाहिँ इजरायलीहरू नभई इजरायलीहरू बाहेक, इजरायलीहरूलाई इजरायलीहरू बाहेकलाई नै अन्य जाति भने हो नि त, नामैले भन्छ त अन्य जाति। परमेश्वर र इजरायललाई इजरायललाई मात्रै चिन्नु भएको थियो, उहाँको आफ्नै जातिको रूपमा इजरायललाई मात्रै चिन्नु भएको। इजरायल बाहेकका जे जति छन् नि ती चाहिँ सबै अन्य जाति हुन् कि हामी पनि अन्य जाति हौ, बुझ्नु भएको छैन। अनि यो बेबिलोनियन एम्पायरहरू छन् नि, यिनीहरू इजरायलका जन्मजातिका 12 कुलबाट जन्मिएकाहरू होइन कि, यिनीहरू अन्य अरू कुनै देशबाट, देशमा अरू कुनै कुलहरूबाट जन्मिएका हुन्। यिनीहरूले उल्टै इजरायलमाथि राज्य गर्न, आधिपत्य जमाउन, शासन गर्न थालेको कारणले गर्दा बेबिलोनियन एम्पायरबाटै अन्य जातिहरूको समयको गणना गरिनुपर्छ। बुझ्नुभयो?
हजुर
अँ जोइल भनेर बुझ्नु त, ल जोइल भन्नु त बुझेको के बुझ्नुभयो?
जति पनि इजरायलीहरू इजरायलीहरूलाई चाहिँ गनिँदैन, त्यो बाहेक जेन्टलहरूले चाहिँ राज्य गरेको कारणले गर्दाखेरि सर्टकटमा
अन्य जातिहरू भनेको को हो पहिला भन्नु त, अन्य जाति भनेको अन्य के नामैले भन्छ त, अन्य जातिहरू, अन्य कुनै अरू अरू जातिहरू के परमेश्वरको निम्ति अन्य जातिहरू को हुन्?
जातिहरू
परमेश्वरको लेखामा, परमेश्वरको आँखामा, परमेश्वरको नजरमा के अन्य अरू जति जातिहरू भनेको को हुन्छ? इजरायल बाहेकको अरूहरू होइन नि।
हजुर
हो, त्यही कारणले बेबिलोनियन एम्पायरदेखि सुरु गरिएको अन्य जातिहरूको समय परमेश्वरको नजरमा इजरायल मात्रै उहाँको जाति हो, के जन्मजातिका इजरायलीहरू मात्रै। हामी त स्पिरिचुअल इजरायलहरू हौ, नट नेचुरल इजरायल। हामीलाई त अनुग्रहले 1,44,000मा छिर्न अनुमति दिएको हो, त्यो कुरा अहिले हामीले हेर्नु पर्दैन। हामी त स्पिरिचुअल इजरायलहरू हो के, तर वास्तविक इजरायलीहरू त त्यही 12 कुलकै जन्मजातिका नाति पनाति खनातीहरू हुन् कि, बुझ्नु भएन। तिनीहरूलाई मात्रै परमेश्वरको नजरमा उहाँले उनीहरूलाई मात्रै आफ्नो जाति देख्नुहुन्छ कि, त्यो बाहेकका अरू जोसुकै छन् नि तिनीहरू चाहिँ अन्य जातिहरू हुन्, बुझ्नुभयो?
हजुर
लुका 21:24 उहाँले भन्नुभएको छ, अन्य जातिहरूको समय पुरा नहुन्जेलसम्म, अन्य जातिको कुरा गर्नुभएको छ नि त लुका 21:24। यो अन्य जाति चाहिँ अब हामीले बेबिलोनियन एम्पायरदेखि नै काउन्ट गर्नु सुरु गर्नुपर्छ, बुझ्नुभयो? अब हेर्नु है, यहाँ यीशु ख्रीष्टले भन्नुभएको छ लुका 21:24मा के भन्नुभएको छ एकचोटि पढ्नु गोपाल, लुका 21:24 तपाईँहरूले बाइबल पल्टाउनु है, लुका 21:24।
अनि तिनीहरू तरवारको धारले ढाकिनेछन् र सबै जातिहरूका कैदी बनाएर लगिनेछन्, अनि अन्य जातिहरूका समयहरू पुरा नहुन्जेल यरुशलेम चाहिँ अन्य जातिहरूद्वारा कुल्छी मिल्छी पारिनेछ।
यसको अर्थ अन्य जातिहरूको समयहरू पुरा नहुन्जेल, यो यीशु ख्रीष्टले भविष्यवाणी गरेको दिनमा सुरु भएको होइन, त्यो धेरै अगाडिदेखि नै सुरु भएको छ कि। तर यीशु ख्रीष्टले भन्नुभएको यो यरुसलेम अथवा समग्रमा इजरायल राष्ट्र नै कुल्चिमिल्ची पारिने चाहिँ अन्य जातिहरूको कुल अन्य जातिहरूद्वारा कुल्चिमिल्ची पारिनेछ जब भन्नुभएको छ नि, यो समय चाहिँ अगाडि नै सुरु भएको हो कि, यीशु ख्रीष्टले भविष्यवाणी गरेपछि सुरु भएको होइन। अन्य जातिको समय त हामीले हेरिसक्यौँ नि त, बेबिलोन एम्पायरदेखि सुरु भएको थियो। अब कति वर्षको हुन्छ त्यो अन्य जातिको समय? उहाँले 21:24मा त भन्नुभयो अन्य जातिहरूको समय पुरा नहुन्जेल, त्यो समय त हामीले क्यालकुलेट गर्नु पऱ्यो नि त, कति समय हुन्छ त अन्य जातिहरूको समय, कति समय तोकिएको छ त? जसरी पापसीको समय समय समयहरू आधा समय भने 1260 इयर्स हामीले निकाल्यौँ, अन्य जातिको समय पनि हामीले निकाल्न सक्छौँ। त्यो वर्ष कहाँ छ भन्दा लेवी 26:28 पढ्छ, लेवी 26:28। लेवी 26:14 माथिको टाइटल पढ्नुहोस्, 14 पद माथिको टाइटल। आज्ञाकारिता अनाज्ञाकारिता दुइटैको प्रतिफल छ यहाँ 14 पददेखि नै। अनाज्ञाकारिताको प्रतिफलहरू के हुन्छ त? इजरायलीहरूले यदि परमेश्वरको आज्ञा मानेनन् भने अनाज्ञाकारिताको फल के हुन्छ भन्ने कुरा पहिल्यै उहाँले धेरै पहिला भनिसक्नु भएको। 28 पद पढ्दिनु त,
तिनीहरूका पापहरूको खातिर म तिमीहरूलाई 7 गुणा बढी प्रेरणा दिनेछु।
तिमीहरूलाई है, तिमीहरूलाई 7 गुणा, त इजरायलीहरूलाई 7 गुणा बढी ताडना दिनेछु। उहाँले त यहाँ प्रोफेसीको कुरा गर्नु भएको छ नि त, टाइम्सको कुरा गर्नु भएको छ नि त। 7 गुणा, इङ्ग्लिसमा 7 टाइम्स, 7 गुणा बढी ताडना दिनेछु। बेबिलोनियन एम्पायरलाई परमेश्वरले आफैले इच्छा गरेर इजरायलीहरू चाहिँ उहाँमा उहाँको चाल अनुसार चल्ला चल्दै पठाउनु भएको र त्यस्ता थिए इजरायलीहरू। इजरायलीहरूका टाउके राजाहरूलाई नि हेर्नु न कस्ता थिए। राजाहरूमा जति पनि राजाहरू छन् हामीले हातले गन्छौँ, राजाहरूमा को चाहिँ राम्रो थिए? एक हिजकिया, हिजकिया राजा असल थिए, परमेश्वरको बाटोमा हिँडे, लामो समयसम्म नमानिएको निस्तार चाड उसले मान्न सुरु गरायो हिजकियाले। यस्ता दुई तिनवटा राजा मात्रै राम्रो छन् क्या? राजै खराब भएर राजा नै चाहिँ डाँडाको टुप्पोमा गएर अनि त्यसपछि अन्य जातिहरूको चाहिँ भगवान्हरूलाई चाहिँ ढोग गर्थे त्यो बेलामा। तिनीहरूको जनता कस्तो थियो, कस्ता सिक्थे, कस्ता कुरा सिक्थे त इजरायलीहरू? यही कारणले नै अन्तिमसम्म त उहाँले थामी बस्नु भएको नि त, सिदकियाको पालासम्म थामी बस्नु भएको। सिदकियाको पालामा चाहिँ अति नै भयो अन्तिम। सिदकियाको पालामा उहाँले के भन्नुहुन्छ, अब हेर अन्तिम अति नै भयो, तिमीहरूलाई मैले न्यायकर्ता पनि दिएँ, तिमीहरूले राजा मागो राजा पनि दिएँ, हरेक कुरा तिमीहरूलाई गरे, तर अब चाहिँ म के गर्नेछु, उल्टाउने छु, ओभरटर्न ओभरटर्न ओभरटर्न। सिदकियाको पालामा भन्नुभयो नि, तिमीहरूको तेरो मुकुट उतारिदिए, त्यसपछि मात्रै बेबिलोनीहरू आएर चाहिँ हडपेका हुन् कि, त्यसै हडपेका होइन इजरायलीहरूमा, त्यसपछि मात्रै अन्य जातिहरूको समय सुरु भएको हो कि, बुझ्नु भएन? इजरायलीहरूलाई त त्यो बेलासम्म उहाँले थामी बस्नु भएको थियो कि, उहाँको कृपा र अनुग्रहले त्यो बेलासम्म इजरायलीहरूप्रति हो बेला बखत दण्ड दिनुहुन्थ्यो, तर फेरि फर्काउनुहुन्थ्यो, चोट पार्नुहुन्थ्यो, फेरि निको पार्नुहुन्थ्यो। इजरायलीहरूले फेरि चाहिँ पश्चाताप गर्थे, अनि फेरि पाप गर्थे, फेरि पश्चाताप गर्थे, त्यो बेलासम्म त कुरिबस्नु भएको नि त सिदकियाको पालासम्म। त्यसपछि चाहिँ सिदकियाको पालामा अन्तिम भइसकेपछि उहाँले सिदकियालाई भन्नुभयो, मुटु मुकुट उतारिदिए, त्यसपछि ओभरटर्न ओभरटर्न ओभरटर्न, म उल्टाउने छु उल्टाउने छु उल्टाउने छु, त्यसपछि मसिह नआइन्जेलसम्म त्यो उल्टी बस्छ के, भन्नुको अर्थ अन्य जातिहरूको समय त्यहाँबाट सुरु भयो। अन्य जातिहरूको समय अनाज्ञाकारिताकै फल हो नि त एक हिसाबले। यदि आज्ञाकारी भए त त्यसरी उजाड रहने गरी 1 वर्ष होइन 2 वर्ष होइन 70 वर्षसम्म उजाड रहने, 70 वर्षसम्म चाहिँ करिब करिब 2-3 पुस्ता हुन्छ मान्छेको, त्यति लामो समय उजाड त्यो ठाउँ नै उजाड रहने गरी अरूको देशमा कैदी बनाएर लानुहुन्थ्यो, आफ्नै जातिहरूलाई इजरायलीहरूलाई लानुहुन्थेन नि, अनाज्ञाकारिताको फल हुन्थ्यो। अनाज्ञाकारिताको फल चाहिँ लुका के अरे लेवी 26:28 कति समय भनिएछ, त्यही कति समय भनिएछ, 7 गुणा, इङ्ग्लिसमा 7 टाइम्स। टाइम्स जब टाइम प्रोफेसीमा हामीले पढिसकेका छौँ, त्यसलाई थोरै रिभाइज गरौँ। टाइम्स, टाइम भन्ने शब्दले बाइबलमा जता प्रोफेसीको कुरा हुन्छ, टाइम सिङ्गुलर टिआइएमई, त्यसले चाहिँ कति अवधिलाई जनाउँछ त जोएल,
1 वर्ष
कस्तो कस्तो वर्ष, प्रोफेटिक हो कि लिटरल हो कि?
यो प्रोफेटिक
वान प्रोफेटिक इयरले वान लिटरल इयरलाई जनाउँछ, त्यही हो।
यो फिर एकचोटि भन्नुहोस् त।
लेवी 26:28 7 टाइम्स म गुणा के अरे 7 गुणा अथवा 7 टाइम्स म तिमीहरूलाई ताडना दिनेछु भन्नुभयो परमेश्वरले, होइन 7 टाइम्स भन्नुको अर्थ त्यो 7 प्रोफेटिक इयर्स हो, लिटरल इयर्स होइन, त्यो त प्रोफेसी हो नि त। 7 प्रोफेटिक इयर्स, 7 प्रोफेटिक इयर्स हामीले अहिले क्यालकुलेट गरेका छौँ नि, एकैचोटि क्यालकुलेट नगरौँ, बुझ्न गाह्रो हुन्छ। पहिला तपाईँले मलाई यति भन्नु, वान प्रोफेटिक इयरमा, त्यो पनि गाह्रो होला तपाईँलाई, सबैभन्दा पहिला वान प्रोफेटिक डेमा अगमबाडीमा 1 दिन भन्यो भने हाम्रो समय गणनाको कति समय हुन्छ, कति अवधि हुन्छ?
24
24 के देश?
24 आवर हुन्छ।
तपाईँहरू सबै तपाईँहरूले सबै कुरा चाहिँ खाइसक्नु भएको छ क्या। यत्रो चोटि रिभाइज गर्दाखेरि पनि तपाईँले स्क्रिनमै लेखिरहेछ। तपाईँहरूले सिरियसली अझै अध्ययन गर्नु भएको छ नै। टाइम प्रोफेसर कुराहरूमा तपाईँ धेरै सिरियस हुनुपर्छ। बाइबलको अगमबाणीमा एउटा दिन भनेर अगमबाणी गरियो भने एक दिन के त्यो चाहिँ हाम्रो गणनाको कति अवधि हुन्छ ब्रदर उमर?
1 लिटर इयर हुन्छ। 1 डे भयो, 1 डे भयो भने प्रोफेटिक डे भयो भने
त्यो चाहिँ कहाँ छ भन्दाखेरि इजेकियल 4:6 छ। पढिदिनु त, इजेकियल 4:6। इजेकियल 4:6
अनि तिमीले ती दिनहरू पुरा गरिसकेपछि आफ्नो दाहिने पट्टि फेरि पनि पोल्टो परेर सुत, अनि 40 दिनसम्म तिमीले यहुदाको घरानाको अधरमा भोग्नेछौ। 1 वर्षका निम्ति मैले तिम्रा निम्ति 1 दिन ठहराएको छु।
1 वर्षका निम्ति तिम्रो निम्ति 1 दिन, अथवा 1 दिन बराबर 1 वर्ष हुन्छ होइन? 1 दिन बराबर उहाँको अगमवाणीको, उहाँले अगम चाहिँ अगम उहाँले कुनै भविष्यवक्ताद्वारा अगमवाणी गर्नुभएको 1 दिन बराबर हाम्रो गणनाको कति हुन्छ? 1 वर्ष हुन्छ होइन जोएल?
हजुर
1 दिन बराबर हाम्रो 1 वर्ष हुन्छ। 1 प्रोफेटिक डे बराबर 1 लिटरल ईयर हुन्छ। ठिक छ, यो त बुझ्नुभयो, बुझियो। 1 प्रोफेटिक इयरमा हाम्रो कति समय हुन्छ त यो पनि बुझ्नु पर्यो। अब
365
वान प्रोफिट एकछिन एकछिन नाच्नु है तपाईँ। 1 प्रोफेटिक इयरमा अगमबाडी त 1 दिन होइन, अगमबाडीमै 1 वर्ष भनियो भने त्यो हाम्रो समयको कति अवधि हुन्छ जोएल?
एकछिन फेरि क्वेशन।
अगमबाडीमा 1 वर्ष भनेर अगमबाडी गरियो भने कि भविष्यवक्ताहरूले 1 वर्ष भनेर अगमबाडी गर्यो भने हाम्रो गन्तीको कति वर्ष हुन्छ? त्यसलाई हामीले कति वर्षमा कति समय मान्नुपर्छ कि हामीले हामीले गन्ती गर्दाखेरि?
हामीले गर्दाखेरि 360
ए भन्नुको तात्पर्य अगमबाडीमै 1 वर्ष भनेपछि, 1 वर्ष भनेपछि हाम्रो साधारण जम्मा 360 दिन हुन्छ। तपाईँ अलि अलि सिरियस हुनु है, टाइम लिनु, आफ्नो कपीमा लेख्नु। यो धेरैचोटि हामीले रिभाइज गरिसकेका छौँ। अब अरूले सोद्धाखेरि तपाईँले यदि भन्न सक्नु भएन भने हामी सबैको निम्ति एउटा चाहिँ गाह्रो अवस्था हो कि हो। टाइम लिनु नि, तपाईँहरूले कपीमा लेख्नु, सोच्नु एकछिन, विचार गर्नु, जस्ट थिङ्क के, त्यसै त्यसै नआत्तिनु क्या तपाईँहरू। ल, अगमबाडीको 1 वर्ष भन्यो भने हाम्रो कति समय हुन्छ होला ब्रदर अमर?
हाम्रो चाहिँ 360 वर्ष।
कसरी निकाल्नु भयो 360 वर्ष?
1 डे बराबर हाम्रो 1 इयर्स भन्नुभयो। 360 1 इयरमा चाहिँ 360 डेज हुने भएर 360 इयर्स चाहिँ हुने भयो।
ल धन्यवाद। 1 वर्षमा भविष्यवाणीमा 1 वर्ष भनियो भने हाम्रो समयको कति समय हुँदो रहेछ, कति अवधि हुँदो रहेछ हजुर?
हजुर
भविष्यवाणीमा 1 वर्ष भनेर भविष्यवाणी गरियो भने हाम्रो समयको कति अवधि हुँदो रहेछ? भर्खरै ब्रदर अमरले भन्नुभयो
360 वर्ष हुन्छ।
360 दिन होइन, तपाईँ अघि 3 भन्नुभएको, वर्ष हुन्छ, 360 वर्ष हुन्छ। यतिसम्म बुझेपछि के अब भविष्यवाणीमा लुका 26:28 परमेश्वरले पहिल्यै भविष्यवाणी गर्नुभएको छ, पहिल्यै भनिदिनु भएको छ इजरायलीहरूले अनज्ञकारिता गर्यो भने 7 वर्ष सजाय हुन्छ, अथवा 7 गुणा 7 वर्ष, 7 टाइम्स, 7 प्रोफेटिक इयर्स। अब तपाईँहरूले टाइम लिनु है, अब सेभेन प्रोफिटिक इयर्समा हाम्रो समयको कति अवधि हुन्छ होला? टाइम लिनु एकछिन, कपीमा लेख्नुहोस्। जसले भ्याउनुहुन्छ हिसाब गरेर भन्नु भन्नुभयो हुन्छ है त।
सात वर्षमा कति हुन्छ भन्नुभयो?
सेभेन प्रोफिटिक इयर्स, अगमबाडीको 7 वर्ष भन्यो भने हाम्रो गणनामा कति अवधि हुन्छ?
ट्वेन्टी फाइभ 20 इयर्स।
कसरी निकाल्नु भयो सिस्टर रमी, भन्ने त कसरी निकाल्नु भयो?
एक वर्षको 360 अ
360 के?
यो चाहिँ वर्ष भयो भने चाहिँ वर्ष नै हुन्छ।
जस्तै
एक वर्ष भनेको चाहिँ दिन चाहिँ लिटरल 360 दिन हुन्छ।
भएन 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 है भएन।
1 प्रोफेटिक डेज भनेको चाहिँ 360 वर्ष हुन्छ।
ए, भन्नुको अर्थ 1 प्रोफेटिक डेजमै 360 वर्ष हुन्छ। भविष्यवाणीमा 1 वर्ष भन्यो भने हाम्रो 360 वर्ष हुन्छ।
1 प्रोफेटिक इयर भन्यो भने चाहिँ 360 वर्ष हुन्छ लिटर।
ओके, अनि 7 वर्ष कसरी निकाल्नु भयो?
अनि 360 × 7 × 10
गर्दाखेरि कति आयो त?
2520।
के त 2520 के इयर्स हुन्छ है? तपाईँहरूले लेभी 26 को 28 माथि लेख्नु के, तपाईँहरू 2520 प्रोफिटिक डेज हो अथवा चाहिँ 2500 लिटरल इयर्स हो भनेर लेख्नु कि। यो वचनले भन्नु खोजेको कुरा यो हो कि, तपाईँ त्यो लेवी 26 को 28 माथि नै लेख्नु न। तपाईँहरूलाई घरिघरि हेर्दाखेरि पनि रेफरेन्स हुन्छ। 2005, लेवी 26 को 28ले भनेको समय कति हुन्छ भन्दाखेरि 2520 प्रोफिटिक डेज अथवा त्यसको अर्थ 2520 लिटरल इयर्स हुन्छ। बुझ्नुभयो ल? लेवी 26 को 28लाई यहाँ एप्लाई गर्ने हो भने बेबिलोनियन एम्पायरदेखि अन्य जातिको समय सुरु भयो, अनाज्ञाकारिताको समय सुरु भयो। अनाज्ञाकारिताको सजाय नै 2520 लिटरल इयर्स हुन्छ भनेपछि त बेबिलोनियन एम्पायरबाट पछि 2520 लिटरल इयर्ससम्म अन्य जातिहरूले शासन गरेका हुन्छ नि त, होइन र? त्यही होइन र?
दाइ के भन्नुभयो?
2520 लिटरल इयर्स चाहिँ अन्य जातिहरूको समय हो भने
हजुर
बेबिलोनियन एम्पायरदेखि, बेबिलोनियन एम्पायर कहिले सुरु भएको थियो त्यो समय पछि 2520 वर्षसम्म नै अन्य जातिहरूको समय हुने हो नि त, होइन र?
हजुर हो।
अब हेर्नु है, यसको लागि त पहिला हामीले बेबिलोनियन एम्पायर नै कहिले सुरु भएको थाहा हुनु पऱ्यो नि त। त्यो डेट थाहा भएको हामीले टाइम्स अफ जेन्टाइल्सको पुरा समय निकाल्न सक्छौँ। बेबिलोनियन एम्पायर सुरु हो, बेबिलोनियन एम्पायर कहिले सुरु भएको थियो त्यसमा 2520 वर्ष जोडिएपछि त अन्य जातिहरूको समय आउँछ, होइन? होइन र? अब हेर्नु है, अब बेबिलोनियन एम्पायर सम्मको डेट हामीले कसरी निकाल्ने, अथवा बेबिलोनियन एम्पायर कहिले सुरु भएको भनेर कसरी निकाल्ने? तपाईँलाई थाहा त होला ल, कहिले सुरु भएको हो जोएल बेबिलोनियन एम्पायर?
यो 4128 BC
ए, आदम बनेको पालादेखि बेबिलोनियन एम्पायर सुरु भएको थियो। तपाईँहरूले यो कि टाइम कि प्रोफेसी लाई सबै चपाइसक्नु भएको छ के? किन यस्तो बिर्सिनु भएको र तपाईँहरूले? टाइम प्रोफेसीलाई त झन् एकदम चाहिँ मन लिएर सम्झिनु पर्ने। 4128 BC बेबिलोनियन एम्पायर सुरु भएको थियो।
त्यो त उसको आदमको क्रिएसनबाट उसको पो समय हो।
अँ त्यही त। बेबिलोनियन एम्पायर कहिलेदेखि सुरु भयो?
606 BC
कस यो त तपाईँले स्क्रिनबाट हेर्दा भन्नु कसरी भयो भनेर निकाल्नु भएको? तपाईँले कहिले एक्सर्साइज गर्नु भएको छ आफैले?
छैन।
ब्रदर अहमद, 606 BCबाटै बेबिलोनियन एम्पायर सुरु भएको भनेर कसरी भन्न सक्नुहुन्छ? एक्सर्साइज गर्नु भएको छ कहिले? मेन घरमा यसो कोर्नु भएको छ सिस्टर गर्नु? तपाईँहरूले गर्नु पऱ्यो नि त, अनि पो तपाईँहरूलाई चाहिँ प्रकाश हुन्छ, आफैले चाहिँ एक्सर्साइज गरे पो थाहा हुन्छ। त मैले तपाईँलाई सर्टकटमा एउटा वे बताइदिन्छु, बेबिलोनियन एम्पायरको डेट कसरी थाहा पाउने। त्यसको लागि सुरुदेखि नै हिसाब गर्नुपर्छ। हामीले अघि ब्रदर गोपालले नै पहिला दुई तिनचोटि भनिसक्नु भएको छ, बाइबल क्रोनोलोजी हामीले पढिसकेका छौँ। आदमको सृष्टिदेखि फ्लडसम्म, जल प्रलयसम्म कति वर्षहरू थियो जोएल?
टोटल हो
हजुर,
1656।
वर्षहरू थियो। फ्लडदेखि कोभेनेन्ट, अब्राहमलाई कोभेनेन्ट दिएसम्म कति वर्षहरू थियो बाइबल क्रोनोलोजी अनुसार? सिस्टर के अरे, यता ब्रदर अमर, त्यसपछि अब्राहमलाई कोभेनेन्ट दिएदेखि ल अथवा चाहिँ पास ओभर ल, पहिलो ल दिएसम्म कति वर्षहरू थियो सिस्टर गर्नु?
430
ल दिएदेखि प्रमिस ल्यान्डको डिस्ट्रिब्युसन भएसम्म कति वर्षहरू थियो जोएल?
46
त्यसपछि न्यायकर्ताहरूको कति समय थियो त जोएल?
न्यायकर्ताको 450
अनि राजा, न्यायकर्ताहरूपछि राजाहरू आए, राजाहरूको समय चाहिँ कति वर्ष थियो नि ब्रदर अमर? राजाहरूको समय
512
512 हो सिस्टर रुमी? यता जोएल,
पाँच सय बाह्र 13
513 वर्ष। एकछिन है, तपाईँहरूले बाइबल क्रोनोलोजी पढाउनुको कारण यति त सम्झिनै पर्छ क्या तपाईँहरूले? यति डेट चाहिँ कन्ठै हुनुपर्छ। आदमदेखि नल प्रलयसम्म 1656 वर्ष, सल प्रलयदेखि आदमलाई पहिलोचोटि कल्दीहरूकै देशमा कोभेनेन्ट दिएसम्म 427 वर्ष, त्यसपछि पास ओभर लसम्म 430 वर्ष, त्यसपछि न्यायकर्ताहरूको समय के अरे प्रमिस ल्यान्ड मा पुगेर विभाजन भएसम्म 46 वर्ष, त्यसपछि न्यायकर्ताहरूको 450 वर्ष, त्यसपछि राजाहरूको 513 वर्ष। यति त कन्ठै हुनुपर्छ है तपाईँहरू? राजाहरूको समय समय हामी आउने हो नि त, योभन्दा पछि जानु परेन क्या बेबिलोनियन एम्पायर, किन भन्दा अन्तिम राजा सिर्किया पछि नै बेबिलोनियन एम्पायर सुरु भयो होइन र? होइन जोएल,
हजुर फेरि यसरी गर्नु।
बेबिलोनियन एम्पायरको स्टार्ट डेट थाहा पाउन हामीले राजाहरूसम्मको समय जोड्दा हुन्छ क्या? किन भन्दा अन्तिम राजा सिद्किया नै बेबिलोनियन एम्पायर सुरु भयो नि त, होइन र?
हजुर
हो, त्यसो भने योभन्दा अरू पछाडि 536 साइरसको 180 सम्मको डेट हामी जोड्नु परेन क्या? बेबिलोनियन एम्पायरको डेट थाहा पाउन यहीसम्म जोडे हुन्छ, होइन?
हजुर
ल अब हेर्नु त, आदमको सृष्टिदेखि अन्तिम राजा जिद्कियाको शासन अन्त भएसम्मको समय यो सबै जोड्दा के जोड्नु त तपाईँहरूले आफैले मोबाइलमा कति आउँछ? सायद मेरो क्यालकुलेसन मिस्टेक हुन सक्छ कि त तपाईँहरूले जोड्नु त सबै कति आउँछ?
थर्टी फाइव ट्वेन्टी टू इयर्स नै हुन्छ।
तपाईँको यही आयो?
हजुर आयो।
ल 35-22 इयर्स आयो हेर्नु है। अब आदमको सृष्टिदेखि अन्तिम राजा सिद्कियाले शासन गरेर भ्याउँदासम्मको समय 3522 वर्ष भयो। त्यसपछि नै बेबिलोनियन एम्पायर सुरु भयो। भनेपछि त हामीलाई थाहा छ आदमको सृष्टि चाहिँ कुन डेटमा भयो हो जोएल?
फोर हन्ड्रेड 128 बिसीमा।
400 रामसम भन्दो
फोर 128 बिसीमा।
आराम बनी होइन।
हजुर
आराम कहिले पापमा बसे?
दुई वर्ष कि तिन वर्ष। फोर 126 2 वर्ष उमा भएको है। 2 वर्ष
126 के एडी की बीसी?
बिसी नै हुन्छ। 2 वर्ष पछि पाप गरेको।
ए अनि 2 वर्ष पछि पाप गरेपछि किन घटाएको हो त? झन् 4130 बिसी हुनुपर्ने होइन र?
बिसी भने जस्तो घटाउनु पर्यो।
ल त्यसो भने अब हामीले यहाँ हिसाब गऱ्यौँ नि त, आदमको सृष्टिदेखि अन्तिम राजा सिद्कियाको राज्यको पालासम्म 3522 वर्ष हुन्छ। भनेपछि के बेबिलोनियन एम्पायरको डेट त हामीले सजिलै निकाल्न सक्छौँ नि त। आदमको सृष्टि 4128 बिसीमा भयो। 4128 बिसीबाट 3522 वर्ष अगाडि समय कटिसकेपछि नै त्यसपछि बेबिलोनियन एम्पायर सुरु भयो होइन?
हजुर हो।
त्यसो भने 4128 बिसीबाट 3522 वर्ष अगाडि आउने क्या तपाईँहरू? ल आउनुहोस् त, कति आउँछ हिसाब, कति डेट आउँछ?
के भन्नुभयो रे दाजु हजुरले?
4128 बिसीबाट 3522 वर्ष अगाडि आउनुहोस्, यता हाम्रो समयतिर आउनुहोस् के।
हजुर, सिक्स
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 ओ सिक्स
जेरो
आउँदैछ। सिक्स बिसी आउँछ
कसरी आयो,
माइनस गरेर।
किन माइनस गरे?
बिसीलाई जहिले पनि माइनस गरिन्छ।
ल त्यसो भने अब बेबिलोनियन एम्पायरको डेट कहिले भएर कहिले सुरु भएको थियो?
606 BC।
यसरी निकालिएको हो कि खासमा बेबिलोनियन एम्पायर? तपाईँहरूलाई अहिले भन्दा पो 6606 BC भन्ने हो, आफैले निकाल्नु मिल्छ क्या, तपाईँहरूले आफै एक्सर्साइज गर्नुहोस् है। ल 606 BC बेबिलोनियन एम्पायर सुरु भयो, अन्य जातिहरूको पहिलो राज्य साम्राज्य। ठिक छ, अन्य जातिहरूकै समय 2520 वर्ष हुन्छ भनेर त अगमबाडीमै भनिएछ, अघि हामीले हेऱ्यौँ। त्यसो भने 606 बेबिलोनियन एम्पायर सुरु भयो, त्यसमा 2520 वर्ष जोडिदियो भने अन्य जातिहरूको समय आउँछ होइन र?
घटायो भन्ने दाइ
घटायो भने त्यो
एकछिन एकछिन है, मैले के भनेको छु सुन्नु तपाईँलाई, 606 BC बेबिलोनियन एम्पायर सुरु भयो क्या होइन?
ए हजुर
606 BC बेबिलोनियन एम्पायर सुरु भयो, त्यो बेबिलोन एम्पायरमा 2520 वर्ष अगाडि आयो अथवा जोड्यो भने नै अन्य जातिहरूको समय कुल समय निस्किने हो नि त। पहिला 2520 वर्षै त्यहाँ जोडिनै पर्यो नि त, घटाउने सम्म
हजुर
जोडिने त पछि कुरा भयो कि, तर 606 BC पछि त्यसको त्यो पछि थप 2520 वर्षसम्म अन्य जातिहरूले राज गरे हो नि, होइन र?
हजुर
ल त्यसो भने अब 606 BC-मा 2520 वर्ष जोड्नु त जोड्नु
तीन हजार एक सय छब्बिस
तपाईँहरूले अलिक सिरियस भएर हिसाब गर्नु होला है। 606 BC-मा 2520 थप वर्षहरू जोडिदिनुहोस्
छ
बिसीमा।
नाइनटीन फोर्टीन
के त 1914 AD BC?
बीसी
ए
एडी
नाइनटीन
एडी
फोर्टिन बिसी
एडी दाइ एडी तो बीसी तो सकिँदैन
कसरी निकाल्नु भयो क्या तपाईँहरूले, यो कुरा कसरी निकाल्नु भयो भन्नु त।
सिक्स हन्ड्रेड सिक्समा
हजुर
टू
हजुर
फाइभ टू जेरो चाहिँ कटाको
ए 606 बाट 2520 घटाइदियो भने त माइनसतिर आउँछ नि हिसाब।
टू फाइभ टू जेरोबाट 606 घटाउँदा
ल अब यसलाई सिरियस लिनुपर्छ है, तपाईँहरूले आफैले घरमा प्र्याक्टिस गर्नु, तपाईँहरूले जोड्नुपर्छ, यो समयको कुराहरू हेलचिक्राइ गर्नु हुँदैन, हामी आफै कन्फर्म हुनुपर्छ है। यसरी चाहिँ 1914 AD यसरी आएको हो के, 606 BC पनि यसरी आएको हो, हावातालमा त्यसै भने होइन के, बुझ्नुभयो? यो कारणले गर्दा अब तपाईँहरूले भन्नुहोस् कि जेन्टाइल टाइम्स कुन डेटदेखि कुन डेटसम्म हुँदो रहेछ?
606 BC 1948
जेन्टाइल टाइम्स हुन्छ होइन?
हजुर
ल अब यो जेन्टाइल टाइम्स यसो क्रिस्टले भन्नुभएको छ, होली रोमन एम्पायर पनि जेन्टाइल टाइम्सको अन्तिम समय हो। अब हामी डानियल 2:44 पढिसकेका छौँ, यी राजाहरूको अथवा चाहिँ होली रोमन एम्पायरका राजाहरूमै परमेश्वरले आफ्नो राज्य खडा गर्नुहुनेछ भनेर डानियल 2:44 भन्नुभयो। राज्य खडा गर्न राजा आउनु पर्छ पहिला, त्यसै राज्य त खडा हुँदैन नि त, राजा आउनु पर्यो नि त। अब डानियलको पुस्तकमा राजा आउने सम्बन्धमा कहाँ लेखिएछ त्यो कुरातिर जाउँ। डानियल बाह्रको डानियल बाह्रको 11 पद पढिदिनुहोस्।
दानियल बाह्र अनि दिनहुँ चढाइने बलिदान हटाएर उजाड पार्ने घृणित वस्तु स्थापित गरेको समयदेखि यता 1290 दिन हुनेछन्
दिनहुँ चढाइने बलिदान हटाएर उजाड पार्ने घृणित वस्तु स्थापित गरेको समयदेखि, कहिले स्थापित भयो त, यो त एन्टिक्राइस्टको सम्बन्धको कुरा हो। यो एन्टिक्राइस्ट त ब्रदर गोपालले धेरैचोटि रिभाइज गर्नुभएको छ, त्यो बलिदान हटाएर त्यो घृणित पार्ने वस्तु कहिले स्थापित गरियो त, जोएल कहिले स्थापित गरियो? फाइभ हन्ड्रेड थर्टी नाइन एडी अब 539 AD देखि यता भनेको पछि 1290 दिन हुनेछन् भनेको छ नि, होइन 1290 दिन हुनेछ। 539 AD-मा 1290 दिन जोड्नु पर्यो। 1290 दिन भनेको प्रोफेटिक हो कि लिटरल हो त यहाँ?
1290 प्रॉफिट हो
प्रोफेटिक डेज हो। हाम्रो कति समय हुन्छ, कति जोड्नु पर्छ त? एक हजार दुई सय नब्बे दिन भनेर भविष्यवाणी दानियलले गर्दाखेरि हाम्रो कति समय हुन्छ के, हाम्रो कति अवधि हुन्छ ब्रदर अमर? दिन भनेर भविष्यवाणी गरियो भने हाम्रो कति समय हुन्छ, कति वर्ष हुन्छ? 1290 वर्षहरू हुन्छ। भन्नुको अर्थ यो दानियल बाह्रको बाह्र पदले भन्नु खोजेको कुरा के हो, एघार पदले भन्नु खोजेको कुरा के हो भन्दाखेरि, तिमीले पहिला दानियललाई यसरी भन्नुभएको कि, तिमीले पहिला दानियलद्वारा हामीलाई नै यसो भन्दै हुनुहुन्छ, तिमीहरूले पहिला चाहिँ त्यो घृणित वस्तु स्थापित गरेको समयदेखि 1290 वर्षहरू जोड भन्न खोज्दै हुनुहुन्छ परमेश्वर। अब जोइल लागि भनिसकेका छ घृणित वस्तु स्थापना भएको 539 इडीमा हो, 539 इडीमा 1290 वर्षहरू जोडिदिनु पर्यो, जोड्दाखेरि कति आयो त? इङ्गित गरिएको वर्षकै हो एघार। 1829 एडीमा के भयो त नि, परमेश्वरले किन उल्लेख गर्नुभएको थियो 1829 एडीको समय, यहाँ किन तोकिदिनु भएको छ दानियललाई, दानियल मार्फत हामीलाई किन जोडिदिनु भयो, तोकिदिनु भएको 1829 एडीमा भएको चाहिँ के थियो त? हामीले हेर्ने भने, हिस्ट्री हेर्ने भने 1829 एडीमा चाहिँ विलियम मिलर भन्ने एउटा क्रिस्चियन प्रिचर थिए, क्रिस्चियन प्रचारक। उनले के गर्थे, उनले मात्रै त्यो बेलामा उनीबाटै सुरु भयो कि यीशु ख्रिस्टको दोस्रो प्रेजेन्स अथवा आगमनको बारेमा, विलियम मिलरबाटै सुरु भयो। उनले के भन्यो भन्दाखेरि 1844 एडीमा यीशु ख्रिस्टको दोस्रो आगमन यो संसारमा हुनेछ, भिजिबली हुनेछ भनेर अगमबाडी गरिदिए अथवा हिसाब निकाले, त्यसलाई भनिन्छ मिलर मुमेन्ट। मिलर मुमेन्टलाई पछि धेरैले पछाए, अनि मिलर मुभमेन्टकै पछि लाग्नेहरूलाई पछि सेकेन्ड एडभेन्टिस भएका हुन्। मिलरले 1844 एडीमा चाहिँ येशु ख्रिस्ट भिजिबली रूपमा आउनुहुन्छ भनेर भविष्यवाणी गरिदिए के, 1829 एडीमै भविष्यवाणी गरिदिए। त्यो भयो त भएन, त्यो कुरा भएन, पुरा भएन। 1844 एडीमा संसारका प्राय जसो मानिसहरू चाहिँ विलियम मिलर जन्मेको देशका मान्छेहरू आफ्नो कामै छोडेर चाहिँ एउटै ठाउँमा भेला भएर येशु ख्रिस्टलाई आकाशमा हेरिरहे, जसरी थेसलोनिकीको मण्डलीकाहरूले हेरेका थिए, तर उहाँ त्यो बेलामा भिजिबली आउनु भएन। किन आउनु भएन भन्दाखेरि, मत्ती 25:5 त्यो घटनाको बारेमा लेखिएको छ। मत्ती 25:5 पढिदिनु त, मत्ती 25:5।
तर दुलाले ढिलो गर्दा ती सबैजना निद्राले लट्ठ भए र निदाए।
दुलाले ढिलो गर्दा सबैजना लट्ठ भए निदाए। यो त दृष्टान्त पो हो त, मत्ती 25 त्यो घटना त दृष्टान्त, उहाँ लिटरली भन्नुभयो होइन, दृष्टान्त हो त्यो। त्यो दृष्टान्तमा दुलाले येशु ख्रिस्टलाई जनाउँछ, दुलहीले चर्चलाई जनाउँछ, 1,44,000 भेरी इलेक्ट, अनि तीमा पनि कोही चाहिँ के भयो भन्दा लट्ठ भयो के, दुलाले ढिलो गर्नुभयो। यहाँ कसैले भनिसकेका छ 1829 एडीमा, 1844 एडीमा चाहिँ येशु ख्रिस्टको दोस्रो आगमन हुन्छ भनेर विलियम मिलरले घोषणा गरे, सबै जम्मा भए हेरे आउनु भएन। त्यो नआउनु भएपछि सबै लट्ठ भयो क्या, निन्द्राले सबै निराश भए, लट्ठ भयो। तर गर्नुपर्ने चाहिँ खासमा के थियो भन्दाखेरि, दानियल 12:12 लेखिएको छ, गर्नुपर्ने चाहिँ के हो त, खासमा हुनुपर्ने चाहिँ के थियो त? पढिदिनु त डानियल 12 को 12।
दयाल 12 को 12 भन्ने हो त्यो जो पठन छ र 1,335 दिनमा आइपुग्छ।
पर्खन छ शब्दहरूलाई हामीले हेर्नुपर्छ क्या, शब्दहरूलाई केलाउनु पर्छ। यता मत्ती 25 मा भनिएको छ ढिला गर्नुभयो, दुलाले ढिला गर्नुभयो। दुलाले ढिलो गरेपछि त दुलहीहरू आफ्नो त्यो भाँडोमा तेल राखेर कुर्नु पर्ने होइन र, लट्ठ हुने होइन नि त, कुर्ने हो। ओ त्यो कुरा चाहिँ दानियलमा भनिएको छ, ब्लेसेड इज ही द्याट वेट गर्नु पर्यो। कहिलेसम्म वेट गर्ने? 1,335 दिन आइपुग्दासम्म वेट गर्नु पर्यो। अब 1,335 दिन जोडौँ त त्यो उजाड पार्ने वस्तु स्थापित भएदेखि 1,335 दिन जोडौँ न, के आउँछ त? 1,335 दिन हाम्रो कति हुन्छ त, हाम्रो समयको कति हुन्छ? 1,335 दिन भविष्यवाणी गरियो भने हाम्रो कति समय हुन्छ?
1,335 वर्ष
ल ठिक छ, जोड्नु त 539 AD, 539 AD भनेको त्यही वर्ष हो जति बेला चाहिँ घृणित वस्तु स्थापना गरियो, तब रोमन मास सुरु गरियो, ट्रान्स सब्सटेन्सिएसन सुरु गरियो, यीशु ख्रीष्टको दैनिक रूपमा चाहिँ लागू हुने अथवा चाहिँ हाम्रो चेलाहरू ले क्रुस बोक्ने त्यो सबै कुराको अर्थ महत्त्वलाई हटाएर त्यो एउटा रोटी भाँच्दैमा यीशु ख्रीष्ट त्यही उहाँको फ्लेस त्यही छ भनेर चाहिँ ट्रान्स सब्सटेन्सिएसन त रोमिस मास त्यो रोमन मास सुरु गरियो 539 AD, त्यो घृणित वस्तु स्थापना गरियो। त्यहाँबाट 1,335 दिनमा आउँदाखेरि हुन्छ के त, के भन्नेको हुन्छ त? जोड्नु त 1,335 वर्ष जोड्नुपर्छ यसमा, जोड्नु त 539 बाट 1,335 इयर्स जोड्दाखेरि कति हुन्छ त?
1874
के एडी कि
AD
1874 AD आउँछ के? भन्नुको तात्पर्य यो डानियल 12 को चाहिँ 12 पदले सिधै 1874 AD चाहिँ यीशु ख्रीष्टको दोस्रो प्रेजेन्स हुन्छ भनेर डाइरेक्टली भनेको थियो होइन, तर यसको भाषावली यसमा प्रयोग गरेको अर्थ शब्दलाई केलाउने हो भने नि, लिटल हियर लिटल देयर लिटल, मत्ती 25 को घटनासँग जोड्ने हो भने त्यो किन भन्नेको हुन्छ भन्दाखेरि 1874 AD चाहिँ यीशु ख्रीष्टको दोस्रो प्रेजेन्स हुन्छ के, त्यो कारणले गर्दा जो चाहिँ 1874 AD पर्खन्छ, विलियम मिलर जस्तो मिलराइट मुभमेन्टहरू जस्तो आत्तिँदैन, आत्तिएर फेरि एकैचोटि निराश हुँदैन, अथवा चाहिँ दुलालले ढिलो गर्नु भएको बेलामा नकुरिकन लट्ठ भएर सुत्दैन, जो चाहिँ कुर्छ वेट गर्छ 1,335 दिनसम्म आइपुग्छ अथवा 1874 AD आइपुग्छ, त्यो चाहिँ भन्ने हो। किन भन्दाखेरि 1874 AD मात्रै यीशु ख्रीष्टको दोस्रो प्रेजेन्स अथवा आगमन हुन्छ। उहाँको पहिलो आगमनको विषयमा भनिएको होइन कि हो, हामीले सजिलै भन्न सक्छौँ किन त पहिलो आगमनको विषयमा त 70 हप्तामा भनिसकिएछ त, दानियल 9 27 तिर होइन र, जो यीशु ख्रीष्टको फर्स्ट एडभेन्टको बारेमा त दानियल 9 मै भनिएछ त होइन र, त्यहीबाट हामीले डेट निकाल्न सक्छौँ त 70 हप्ताबाट होइन।
हजुर हो
त्यसो भने यो दानियल 12 को चाहिँ 12 पदले किन भन्नेको भन्छ, किन भन्दाखेरि 1874 AD उहाँको सेकेन्ड प्रेजेन्स भएको थियो अथवा सेकेन्ड कमिङ भएको थियो। यो घटनालाई प्रकाश 18 को 1 मा पनि अलिकति लेखिएछ, प्रकाश 18 को 1 पद पढिदिनु त।
कुराहरूपछि ठुलो अधिकार भएका अर्को एकजना स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेका देखे। अनि उनको महिमाले पृथ्वी झलमल भयो।
यो चाहिँ यीशु ख्रीष्टको दोस्रो प्रेजेन्सको बारेमा लेखिएको हो के, प्रकाश 18:1। यो सिम्बोलिक हो, पृथ्वी नै एकैचोटि झलमल्ल हुने होइन, पृथ्वी झलमल्ल हुन यीशु ख्रीष्टको दोस्रो प्रेजेन्स देखिने रूपमा आउनु पर्दैन के। 7,000 धेरै धेरै वर्ष अगाडि परमेश्वरले सूर्यद्वारा पृथ्वीलाई झलमल्ल पारिसक्नु भएको छ, सुन्नु भएन। राति अँध्यारोमा उहाँले जुन त्यो बेलामै बनाइसक्नु भएको थियो कि, पृथ्वीलाई झलमल्ल पार्छ त्यसले। तर यो प्रकाशको पुस्तक हो, यसले चाहिँ येशु ख्रीष्टको दोस्रो प्रेजेन्सलाई जनाउन खोजेको। यसरी हामीले दानियलको प्रोफेसीबाट येशु ख्रीष्टको दोस्रो प्रेजेन्सलाई थाहा पाउन सक्छौँ। यसलाई समरी गरौँ, 539 BC घृणित पार्ने वस्तु स्थापना भयो, 1260 त्यसपछि 1260 वर्षसम्म पापासीले रुल गरे, 1799 AD टाइम टाइम्स एन्ड हाफ अ टाइम पापासीले रुल गरे। 539 BCदेखि 1290 वर्ष यता आउँदा 1829 AD आउँछ। 1829 AD विलियम मिलरले दोस्रो यसको दोस्रो प्रेजेन्सको बारेमा सबैलाई चनाखो बनाए के, अलर्ट गरे। तर उहाँ विलियम मुलरले भने जस्तो 1844 AD येशु ख्रीष्ट भिजिबल रूपमा आउनु भएन, तर दानियलको पुस्तकमा भनियो जस्तो 1335 दिन पर्खिनेहरू चाहिँ 1874 AD ल्याइन्छन् हिसाब गर्दाखेरि, अनि 1874 AD पर्खिनेहरू चाहिँ धन्यका हुन्। किनभने 1874 AD उहाँको दोस्रो प्रेजेन्स अथवा दोस्रो कमिङ, सेकेन्ड कमिङ भएको थियो। यो प्रोफेसीले हामीलाई क्लियरली 1874 AD येशु ख्रीष्टको दोस्रो प्रेजेन्स भएको थियो भन्ने कुरा प्रमाण दिन्छ। तपाईँहरूले बुझ्नुभयो, यो सबैभन्दा बलियो प्रमाण हो है। तपाईँहरूले बुझ्न पनि सजिलो हुने, हिसाब गर्न पनि सजिलो हुने, सबैभन्दा बलियो प्रमाण यही नै हो येशु ख्रीष्टको दोस्रो प्रेजेन्सको सम्बन्धमा। त्यसपछि लगत्तै हामीले अरू थुप्रै प्रमाणहरू छन्, जस्तै बाइबल क्रोनोलोजी र जुबली, हामीले पछि यो कुराहरू हेर्नेछौँ। परमेश्वरले वचन अध्ययनमा आशिष दिनुभएको होस्। तपाईँहरूको केही त्यस्तो क्वेसनहरू छ भने तपाईँहरूले सोध्न सक्नुहुन्छ।